चलिए आप अपने सामने तसव्वुर की आंख से देख लीजिए या मुसहफ़ खोल लीजिए। पहले पारे का आगाज़ होता है बिस्मिल्लाहिर्रहमानिर्रहीम, सूरत अल-फातिहा। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अर्रहमानिर्रहीम मालिकी यौमिद्दीन इय्याक नअबुदु व इय्याक नस्तईन इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अनअमत अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दाल्लीन आमीन। सूरत फातिहा का आगाज़ होता है अलहम्द से, और इस सूरत का मेन नुक्ता शुक्र है। और ये शुक्र है असल में वो जज्बा जो हसद से पाक दिल में से फूटता है। इसी पारे की आयत नंबर 109 में जब हसद के मौजू पे बात होगी तो आप इसको अच्छी तरह से समझेंगे कि हसद तीन लोगों का नुकसान करता है, वहीं बताऊंगी, अभी सस्पेंस रखती हूँ। लेकिन सूरत फातिहा आपको मुझे बताती है कि बंदे मोमिन का दिल अल्लाह से पाक होता है किसी नेगेटिव जज्बे के बारे में। और दुआ, सूरत फातिहा क्या है? एक दुआ है। अल्लाह ने सूरत फातिहा को नमाज का हिस्सा बना दिया। असल में ये एक पैगाम है कि एक बंदा अपने अल्लाह के साथ अपने ताल्लुकात को मज़बूत कैसे करे। आप कह लीजिए कि सूरत फातिहा का अगर बुनियादी मजमून देखा जाए ना तो वो शुक्र है। और शुक्र क्या है? किसी के इनामात की कदरदानी करना। शुक्र करने वाला ही असल में मोमिन है। शुक्र के मुकाबले में जो लफ्ज़ आता है वो कुफर है, और कुफर के लफ्ज़ से काफिर बनता है न शुक्रा। इसी तरह शुक्र से लफ्ज़ शाकिर बनता है। तो सवाल पैदा होता है कि शाकिर कौन है? तो जवाब लिखिए, शाकिर वो है जो मुसलमान है। सूरत फातिहा आपको मुझे मुसलमान बनना सिखाती है, अल्लाह की नेमतों पे नज़रें डालना सिखाती है। और इस कायनात की खुली हुई किताब में बंदाए मोमिन जहाँ से गुज़रे इसकी ज़ुबान पर शुक्र के कलेमात हों, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अल्लाह तेरा शुक्र, तूने मुझे पैदा किया, तूने मुझे क्या कुछ नहीं दिया। और जब बंदे के दिल पे अल्लाह की बड़ाई तारी होती है तीन आयतों में, जिसमें आप देखिए अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अर्रहमानिर्रहीम मालिकी यौमिद्दीन तक, बंदा अल्लाह की रहमतों और उसकी खूबियों का इकरार करते करते इस दर्जे डूब जाता है कि फिर उसकी ज़ुबान पे लफ्ज़ आते हैं या कना बुदो या कनस्ताइन, कि अल्लाह मुझे अपनी औकात समझ आ गई है, सबसे बड़ा तू तो सबसे छोटी मैं हूँ। फिर शुक्र दिल की गहराइयों से निकलता है। कह लीजिए कि अल्लाह अकबर के बाद इन्नी असगर कहना सिखाती है सूरत फातिहा। और ये सूरत हमें अल्लाह ताला के साथ बंदे के ताल्लुकात कैसे होने चाहिए ये भी सिखाती है। जब तक आप किसी के साथ अपने ताल्लुकात को वाज़े न कर लें कि मेरे उसके साथ ताल्लुकात कैसे हैं, आप उसके बारे में कोई बात महसूस ही नहीं करते। सच है ना? आप अपनी बहन का नाम लें, दिल में कोई खिंच पड़ती है? पड़ती है ना? माँ का लफ्ज़ बोलें, खिंच पड़ती है? आप कोई चार घर छोड़ के कौन रहता है, कब आया, क्या गया, कोई कशिश नहीं है। तो सबसे पहली चीज़ जो एक ईमान वाले के दिल में होनी चाहिए वो अल्लाह ताला के साथ ताल्लुक़ होना चाहिए। आज यहाँ बैठकर अपना जायज़ा लीजिए कि मेरा अपने रब से ताल्लुक़ है। लफ्ज़ अल्लाह कहकर दिल खुशी से भरता है, प्यार से भरता है, क्योंकि जब बंदे का ताल्लुक़ अल्लाह से जुड़ता है ना तो फिर नमाज सिर्फ एक्सरसाइज नहीं रहती, फिर लफ्ज़ ज़ुबान से नहीं निकलते कि हाय नमाज में ये भी पढ़ना वो भी पढ़ना, बल्कि वो दिल से निकलते हैं। वो नहीं होता जो कहते हैं शुक्र है, बल्कि वो कहते हैं अल्हम्दुलिल्लाह। फ़र्क है? आप मेरा हाल पूछें, पूछिए ज़रा, आप सब शुक्र है? आप फिर पूछें अल्हम्दुलिल्लाह, फ़र्क पड़ा? ये है फ़र्क। हम तो अल्लाह से भी रूखी फीकी और मरव्वत वाली बातें करते हैं। अल्लाह अकबर। फिर वो शुक्र नहीं है जो सिर्फ खुशियों में हो, फिर वो शुक्र है जो गम में भी हो, कि अल्लाह आपने मुझे इस काबिल समझा कि मैं इस गम को सह लूँ। और जिस बंदे ने अपने रब को पहचान लिया फिर कभी भी वो अपनी ज़ात से बड़ी भी बात कर नहीं सकता। ये सूरत हम सब को सिखाती है कि तुम बंदे बन करो, वो मालिक है जिसने तुमको पैदा किया, क्या तुम इसकी ज़रूरत हो? नहीं, तुम उसकी ज़रूरत नहीं हो, वो तुम्हारी ज़रूरत है। सोचिए आज तक मैंने अल्लाह की कोई ज़रूरत पूरी की है मेरी औकात? छोटा मुँह बड़ी बात। ये जो अभी असर की नमाज़ पढ़ेंगे ये अल्लाह के लिए पढ़ेंगे? अल्लाह को नौज़ बिल्ला ज़रूरत है मेरी आपकी इबादत की? اس کو میری ضرورت نہیں، یہ تو مجھے ضرورت ہے کہ میں عبادت کروں، اور یاد رکھیے وہ تمہاری ضرورت ہے، اس کے بغیر تم نہیں زندہ رہ سکتے. اگر اللہ میرا آپ کا ساتھ چھوڑ دے تو ہم جی سکتے ہیں؟ یہ آکسیجن پیچھے سے بند کر دی جائے تو زندہ رہیں گے؟ پھر اس طرح یاد رکھیے کہ جب کوئی کسی کی ضرورت ہوتا ہے تو لازم ہے کہ وہ اس سے پہلے ہو، تو اللہ تو آپ سے پہلے بھی تھا، آپ کو تو اللہ نے پیدا کیا، تو اس کا کہ آپ اللہ کی ضرورت نہیں ہو سکتے. اور جب ہم نہیں رہیں گے تو بھی اللہ رہے گا. اس طرح کے دکھ سکھ کرتے کرتے ایک بندہ اپنے رب سے سرگوشی کرتا ہے. ہم تو پتہ نہیں صورت کو کیسے پڑھتے ہیں، لیکن جب اللہ والے اس صورت کو پڑھتے ہیں، وہ اس تعلق کی چاشنی میں پڑھتے ہیں، پھر شکر شکر بنتا ہے، پھر مٹھاس آتی ہے زندگی میں، چینی بن جاتی ہے، اور ایک وقت آتا ہے کہ آنکھوں سے آنسو بہ نکلتے ہیں، اور دعا زبان پہ آتی ہے اہدنا الصراط المستقیم. مانگنے کی چیزیں بہت ہیں، لیکن اے اللہ میں صرف تجھ سے ہدایت مانگتی ہوں، کیونکہ ہدایت کی نعمت کے بعد ہر چیز نعمت ہے. ہدایت کے بغیر اولاد مل جائے نری آزمائش، ہدایت کے بغیر مال مل جائے نرا وبال جان کا. تو سب سے پہلی دعا جو آپ نے میں نے سیکھی، صراط مستقیم کی دعا. اللہ کہتے ہیں آپ سیریس ہیں؟ آر یو سیریس؟ یس. تو اس کا جواب سورت بقرہ کی صورت میں سامنے ہے. آپ دیکھتے ہیں سورت بقرہ شروع ہوتی ہے بسم اللہ الرحمن الرحیم، الف لام میم، ذالک الکتاب لا ریب فیہ ہدی للمتقین. حروف مقطعات سے سورت شروع ہوئی. پہلے ہی دن بتا دیا تم جتنا مرضی علم حاصل کر رہو تمہارا علم پورا نہیں ہوگا. اس تین لفظی آیت کو تم نبی صلی اللہ علیہ وسلم کی حدیث کی ڈکشنری کے بغیر سمجھ نہیں سکتے. جیسے ہر زبان کی ایک ڈکشنری ہوتی ہے نا، قرآن کی ڈکشنری حدیث ہے. تو بس اس کا معنی تو اللہ کو پتہ ہے، میں آپ نہیں جانتے. اس کے بعد دیکھیں ذالک الکتاب لا ریب فیہ ہدی للمتقین جواب ہے اہدنا الصراط المستقیم کا. تم نے ہدایت کی طلب کی، لو پکڑو پھر قرآن کی سب سے طویل سورت آپ کے سامنے ہے. 1000 حکم ہے اس میں، اوامر، اور 1000 نواہی، منع کرنے والی چیزیں. اس ایک سورت میں صدیوں کی تاریخ موجود ہے، اور اگر آپ اس کو سمجھنا چاہتے ہیں تو تھوڑی سی بات سمجھ لیجئے، سورتوں کا مزاج ہوتا ہے. آپ دیکھیے شہروں کے موسم ہوتے ہیں نا، جیسے آج کل گرمی کا موسم ہے، کبھی سردی کا ہوگا، کبھی بہار، کبھی خزاں، ایسے ہی ہے نا. تو قرآن پاک میں 114 سورتیں ہیں، اور ہر صورت کو ایک شہر سمجھیے، اور ہر شہر کا ایک اپنا مزاج، ایک اپنا رنگ ہوتا ہے. سورت بقرہ ہجرت مدینہ کے فوراً بعد، نبی صلی اللہ علیہ وسلم کے مدنی دور کے بالکل آغاز میں نازل ہوئی، اور یہ وہ دور تھا جب اپنوں سے چوٹ کھاتے ہوئے، طائف والوں کے پتھر کھاتے ہوئے، پاؤں کو لہو لہان کرتے ہوئے، اللہ کے نبی اور آپ کے چند سو صحابہ ساری حجتیں پوری کرنے کے بعد مکہ والوں سے منہ موڑ کر مدینہ منورہ کی طرف جاتے ہیں. خیال کہتا ہے کہ یہاں آ کر سکھ اور چین ملے گا، کیونکہ یہاں کچھ دیندار لوگ رہتے تھے. لیکن اللہ کے نبی نے تو جو سوچا تھا وہ تو آپ نے سوچا تھا. آپ نے یہود کو اپنا سمجھا کہ وہ تو اپنی باہیں کھول دیں گے، اپنے بازو پھیلا دیں گے کہ وہ آ گیا جس کا انتظار تھا. ایسے ہی ہوتا ہے نا، ہم بھی تو کتنی دعائیں مانگتے ہیں نا، اللہ کوئی موقع تو آئے تو دکھا، تو دکھا دیتا پھر اللہ، ہماری اصل کھل کے آ جاتی ہے، ہماری پرائیورٹیز سامنے آ جاتی ہیں. یاد رکھیے بڑی بڑی باتیں مت مانگا کریں، بڑی بڑی دعائیں بھی نہ کیا کریں، کیونکہ جب وہ قبول ہونے کو آتی ہیں چیخیں نکل جاتی ہیں. پھر اگر کام کے نہ بنیں گے تو پھر بڑی سختی آئے گی. جو نعمت کو مانگ کر نعمت کی حق نہ ادا کرے، یاد رکھے وہ حضرت صالح کی اونٹنی ناقہ اور اس کی ناقدری والے لوگوں کا انجام ہو جاتا ہے. مکہ والوں نے بھی نعمت مانگ کر اس کی ناقدری کی، مدینہ والوں نے بھی نعمت مان کر ناقدری کی. اللہ نے آپ دیکھ لیجئے نبی کو کامیاب کر دیا، ان کو ناکام کر دیا. لیکن ان کے دل میں تعصب کیا تھا؟ ہماری جماعت سے نہیں ہے، بنی اسرائیل کی جگہ بنی اسماعیل سے کیوں آ گیا، وہ کون، وہ یہ وہ، اور وہی تعصب اور حسد کی دیواریں کھڑی کر دیں. اور ہوا کیا کہ یہ لوگ جو مدینہ میں پہلے سے دین کے نام پہ معروف تھے، مشہور تھے، دین کا نام لیتے تھے، انہوں نے اللہ کے نبی کے مقابلے پہ خود کو کھڑا کر دیا. نہ مانتے، نہ سنتے، نہ آتے، نہ مسلمان ہوتے، لیکن انہوں نے دوسروں کے دلوں میں شکوک و شبہات ڈال دیے، رکاوٹیں کھڑی کر دی. تو کیا ہوا کہ وہ اللہ کے نبی کے حریف بن گئے، حلیف بننے کی بجائے. اللہ کے نبی موسیٰ علیہ السلام کے پیروکار تھے، آسمانی کتاب کو ماننے والے تھے جس کا پورا نقشہ اللہ کے نبی کے ذریعہ آیا تھا، لیکن ان دیکھی دیواریں، تعصب کی دیواریں، اور دو لفظ لکھ لیجئے، کل بھی بولے تھے میں نے، حب جاہ اور حب مال، یہ دو چیزیں ہیں جو بندے کا تزکیہ نہیں ہونے دیتی، مال کی محبت، عہدوں کی محبت. مجھے کوئی عہدہ دیں پھر آؤں گی، مجھے کوئی ٹائٹل دیں، مجھے ہیڈ بنائیں تو آؤں گی، مجھے کوئی انچارج کا لفظ دیں گے تو میں یہ کام کروں گی، میرے اوپر کوئی کام نہیں تو مجھے کیا کرنا ہے. یاد رکھیے، یہ ہیں وہ دیواریں جو خیر کے رستوں سے بندے کو روک لیتی ہیں. پھر نام اور نسب کی دیواریں تھیں، مسلک اور فرقے کی دیواریں تھیں، اور وہی لوگ جو کل تک منتظر تھے آج آپ کے راستے میں روڑے اٹکانے لگے. اس کا نقصان کیا ہوا کہ کچھ بھولے والے سیدھے سادے لوگ جو اسلام کی طرف بڑھے، اس کی خوبصورتی دیکھ کر، اس کی کشش دیکھ کر، لیکن جب انہوں نے اپنے سے پہلے کے دینداروں کو دیکھا کہ وہ تو اس کو قبول نہیں کر رہے، وہ تو ویلکمنگ نہیں ہے، تو کہنے لگے اچھا یہ تو ہم سے زیادہ ہی جانتے ہیں، پھر یہ ٹھیک ہی ہوں گے، آنے والا شخص گڑبڑ ہے. یہ بیچارہ آمنہ کا لال اور یتیم مکہ اٹھ کر مدینہ میں آ گیا تو ایسے ہی ہوگا بیکار. یاد رکھیے، عوام بھولے والے ہوتے ہیں. آج بھی دو طرح کے لوگ ہیں، کہ مذہبی رہنما، مذہب کی گدیوں پہ بیٹھے ہوئے لیڈرز جو لوگوں کو ایمان کے اور اسلام کے دعوے دیتے ہیں، لیکن اس کے برعکس ایک دوسری قسم کے لوگ بھی ہوتے ہیں، سیدھے بولے والے فالورز، مقتدین، اور اسی طرح سے عام لوگ، وہ تو اپنے بڑوں پہ ہوتے ہیں. اور یاد رکھیے، بڑا بننا اگر بہت بڑی بڑائی ہے نا، تو بڑا بننا بہت بڑی ذمہ داری بھی ہے. جو آپ کریں گے وہی آپ کے قدموں پہ کریں گے. لہٰذا ایسے لوگ جن کے ایمان ابھی مضبوط نہیں ہوئے ہوتے، وہ ڈھیلے ڈھالے اور کشمکش میں مبتلا ہو جاتے ہیں. بس ایسے لوگوں کو اس صورت میں منافقین کہا گیا. اگر آپ آیت نمبر 1 سے 5 تک کا ٹاپک کرنا چاہتے ہیں یا آپ کے سامنے یہ چیزیں، تو یہ مفلح ہیں، کامیاب ہو گئے. جنہوں نے ہدایت کی دعا کی، اللہ نے ہدایت کی کتاب کھول دی ان کے سامنے، الحمدللہ چل پڑے. لیکن آیت 6 اور 7، ان دونوں کا ٹاپک کیا ہے؟ اللہ سے رشتہ توڑنے والا، کورا چٹا انکار، سوری آپ کی ہماری رشتہ داری ختم، ہم نہیں تقاضے نبھا سکتے آپ کے ساتھ رہنے کے. ایسے لوگوں کو اللہ تعالیٰ کہتے ہیں ان الذین کفروا. آیت 8 سے لے کر 20 تک اگر آپ نوٹ کر لیں تو یہ منافقین کا قصہ ہے. یہ وہ لوگ ہوتے ہیں کہ جن کے دل پوری طرح بھی ہدایت پہ جمے ہوئے نہیں ہوتے. یہ پوری صورت اصل میں منافقوں اور یہود کے اسلام سے حسد کی دلیل ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو وہ ساری مشکلات پیش آئیں جو آج بھی بعض دفعہ جب آپ دین کا پیغام پہنچانا چاہتے ہیں تو آپ کو پیش آتی ہیں، تو آپ کے میرے لیے عمل کی بات ہے. جب بھی کہیں اللہ کا پیغام دینے جائیں گے، آپ کو یہ 3 قسم کے لوگ ملیں گے. کچھ تو ہر حال میں آپ کے ساتھ ہیں، جئیں مریں، آندھی طوفان، بجلی، پانی، اچھا برا، کوئی روٹھے کوئی نہ روٹھے، اللہ کرے آپ اور میں اس میں ہو جائیں. ایک جملہ لکھ لیجئے، بہت بڑی آزمائش ہوتا ہے رسول، بیشینہ ہوتا ہے. نبی صلی اللہ علیہ وسلم کا وجود ایک بیشینہ تھا. آپ کے آنے سے پہلے حضرت ابو بکر صدیق اور ابو جہل دونوں کو ایک ہی جتنی عزت حاصل تھی معاشرے میں، دونوں ہی بڑے فیاض تھے، بہت ہی لوگوں کی خدمت کرتے تھے. لیکن نبی صلی اللہ علیہ وسلم کے آنے کے بعد بھی ابو بکر ابو بکر ہی رہے اور ابو جہل جاہل بن گیا. کسی بھی جگہ نبی کا آ جانا وہاں کے لوگوں کی پرکھ ہوتی ہے، یہی وہاں دکھا ہمیں. تو لہٰذا یہ صورت پھر آپ کو مجھے کھول کر دکھاتی ہے کہ جہاں دین کی سچی دعوت آئے گی، کچھ لوگ تو بلا شرکت غیر آپ کے معاون ہوں گے، مددگار ہوں گے، جو فطرت کی سطح پہ جینے والے ہیں، جن کو پتہ ہے کہ یہ تو وہ چیز تھی جس کی ہماری طلب تھی، لیکن کچھ تو صاف انکاری، وہ صاف کہہ دیں گے بھائی اجازت ہی نہیں، ہم نہیں آئیں گے، ہم نہیں فائدہ لیں گے، ہم نہیں آ سکتے. یہ عموماً وہ لوگ ہوتے ہیں کہ جن کے دلوں پہ مہریں لگ چکی ہوتی ہیں. لیکن ایک تیسرا گروہ ہوتا ہے جو ہوتے تو دیندار ہی ہیں، لیکن تب فرقے بازی اور فرقہ واریت کی باتیں، یہ سب چیزیں آپ کو مجھے بتا رہی ہیں. آپ نے لوگوں کی رائے سے متاثر ہوئے بغیر حق بات پیش کرتے جانا ہے. یہ نہیں سوچنا کہ زیادہ لوگوں کو بلانا ہے تو حق کو ڈائلیوٹ کر لو، ڈھیلا ڈھالا کر لو، بہت خوش ہو جائیں گے. پھر اسی طرح دیکھیں کہ سورت کی جو 5 آیات ہیں وہ اس گروہ کی نمائندگی کرتی ہیں جو اصل میں نبی کے ساتھ آئے تھے، مدینہ دل سے ایمان کو قبول کر چکے تھے، ابھی شریعت بالکل بنیادی مراحل میں تھی، اس لیے یہاں ایمان بالغیب کے ساتھ صرف نماز اور صدقہ خیرات کا ذکر ہے، اور آخرت پر مختصراً بات کر دی، کیونکہ باقی شریعت تو مدینہ میں آنے کے بعد نازل ہوئی تھی۔ بعض لوگ ان آیتوں کے بارے میں کہتے ہیں لو اس میں تو اور ڈیٹیلز بھی نہیں ہیں، تو آج آپ کو اس کا جواب مل گیا۔ ایسے سچے اور مخلص لوگوں کا تذکرہ کیا جو ہوتے تو تھوڑے ہیں، لیکن جملہ لکھ لیجئے، یہ وہ لوگ ہوتے ہیں جو گرتی ہوئی دیواروں کو تھام لیتے ہیں، وہ بنیادوں میں اپنا خون بہا دیں تو بڑی بڑی عمارتیں کھڑی ہو جاتی ہیں۔ یہ وہ لوگ ہیں جن کو تاریخ نے ابوبکر صدیق، عمر فاروق، عثمان غنی اور علی رضی اللہ عنہ جیسے ناموں سے یاد کیا، اور آج لوگ ان کو عشرہ مبشرہ کے نام سے بھی یاد رکھتے ہیں۔ اللہ ہمیں آج کے ایسے لوگوں میں شامل کر دیں۔ یہ وہ لوگ ہوتے ہیں جو 313 اصحاب بدر اور 1400 کے قریب اصحاب بیت رضوان والے ساتھی بن جاتے ہیں، جس نے جتنی محنت کی تاریخ نے اس کو اتنا خراج تحسین پیش کیا، کیونکہ اللہ کبھی کسی کا اجر ضائع نہیں کرتا۔ آپ اور میں آج اپنے لیے دعا کریں کہ اللہ ہمیں ضائع ہونے سے بچا لینا۔ پھر آئے 6 اور 7 کا گروہ جو ابھی تک کفر پہ، تو ان کو چھوڑ دیجئے۔ تعصب کی دیواریں ان کے راستے کی رکاوٹ تھیں، حب دنیا ان کی رکاوٹ تھی، صاف کہہ دیا ہم سے نہ کوئی امید رکھنا، ہماری امیدوں پہ کوئی کام شروع نہ کرنا۔ یہ وہ لوگ تھے جن کو اللہ کے نبی کے راستے میں روڑے اٹکاتے ہوئے 3 سال گزر چکے تھے اور ان کے دلوں پر مہر لگ چکی تھی۔ اور یاد رکھیے گا کہ اللہ کسی کے دل پر ایک دم مہر نہیں لگاتا۔ اللہ کے نبی نے فرمایا کہ جب انسان ایک گناہ کرتا ہے تو اس کے دل پر سیاہ دھبا لگ جاتا ہے، پھر دوسرا گناہ کرتا ہے تو ایک اور دھبا لگ جاتا ہے، اور ہوتے ہوتے اتنے دھبے لگ جاتے ہیں کہ پورا دل کالا ہو جاتا ہے۔ اپنے لیے دعا کریں، اللہ ہمارے دلوں کی سیاہی سے اس کو بچا لے۔ ایسے لوگوں کو پھر حق قبول کرنے کی توفیق نہیں ملتی۔ ہم اپنے آپ کو چیک کریں۔ سورت فاتحہ میں شکر گزاروں کی بات ہوئی، یہاں اب کفر کی بات ہو گئی۔ کافر کون ہے؟ اللہ کی نعمتوں کو ٹھکرانے والا۔ ہم اپنا جائزہ لیتے ہیں، ساتھ ہی ساتھ اس میں آپ اور میں اپنا محاسبہ کیا کریں گے، کیونکہ یہ سیلف انالیسس کا سفر ہے۔ ترجمہ تو آپ نے پڑھا ہوا ہے، تفسیر بھی بہت حد تک پتہ ہے۔ اس وقت آپ اور میں حضرت عمر کے اس قول کے مطابق اپنا محاسبہ کریں گے جو کہا کرتے تھے کہ حاسبو قبل ان تحاسبو، اپنا حساب کرو اس سے پہلے کہ تمہارا حساب کیا جائے۔ تو چند نقطے نوٹ کیجئے گا۔ کیا پہلی 5 آیتوں پر میرا عمل ہے؟ کیا میرا غیب پر ایمان ہے؟ کیا میری نمازیں قائم ہو رہی ہیں؟ کیا میں اللہ کے دیے ہوئے مال کو اسی کے راستے میں خرچ کرتی ہوں؟ کیا میرے دل میں تعصب تو نہیں ہے کہ صرف اپنی ہی کتاب کو مانوں اور دوسروں کی کتاب کو جھٹلا دوں؟ کیا آخرت کے معاملے میں میرا یقین آخری درجوں پر پہنچ چکا ہے؟ کیا آخرت مجھے کھلی ہوئی حقیقت نظر آتی ہے؟ کیا میرے دل پر مہر تو نہیں لگ چکی؟ کیا میرے دل میں دنیا کی محبت کا میل اتنا تو نہیں چڑھ چکا کہ مجھے قرآن کی پکار بھی نہیں جگا پا رہی، اور اذان کی آواز پر بھی میں اٹھ کر نہیں کھڑی ہوتی؟ اسی طرح کچھ نکات کفر کے بنا لیجئے۔ یاد رکھیے کفر عمل کا بھی ہوتا ہے، عقیدے کا بھی ہوتا ہے۔ کوئی ایک میں عامل ہے تو دوسرے میں کافر ہوگا۔ دعا کیجئے کہ اللہ ہم سے نیکیوں کی توفیق نہ چھینے۔ امام مجاہد بڑے معروف مفسر تھے، ابن عباس رضی اللہ عنہ کے شاگرد تھے، 30 بار انہوں نے ان سے قرآن پڑھا تھا، تو اپنا ہاتھ ایسے کھول کر دکھاتے ہوتے تھے اس آیت پہ، اور کہتے تھے جب بندہ یہ گناہ کرتا ہے نا، یہ چھنگلی چھوٹی انگلی بند ہو جاتی ہے، پھر دوسرے گناہ پہ یہ دوسری، پھر تیسری، چوتھی، اور پھر اس طرح کر کے کہتے تھے یہ ہے ختم اللہ علی قلوبہم، ہر گناہ پہ دل بند ہوتا ہے، اور ہر گناہ کے بعد بندے سے پھر نیکیوں کی توفیق چھن جاتی ہے۔ پھر ایسے لوگوں کو پکاریں بلائیں نہیں سنیں گے، اللہ کہتے آپ ان کو چھوڑ دیجئے، یہ ایمان نہیں لائیں گے۔ اور ایسے لوگ قرآن کے سفر میں اگر آپ کے ساتھی نہیں بنتے تو دل نہ پہلا کیجئے۔ اللہ کے نبی نے 13 سال پکارا، نہیں مانے، آپ مایوس نہیں ہوئے۔ آپ اور میں اپنے لیے دعا کریں، اللہ میں ایسے لوگوں میں نہ کر دے۔ اور رعایت 8 سے 20، یہ کائنہ ہے، تیسرا گرو، میگنیفائنگ گلاس، جو اصل سے بڑا امیج دکھاتا ہے۔ ایک وہ آئینہ ہوتا ہے جو آپ کے قد کے برابر ہوتا ہے، ایک وہ ہوتا ہے جو آپ کے قد سے بھی بڑی تصویریں دکھاتا ہے، یہ میگنیفائنگ گلاس ہے۔ जो आपके मेरे दिल की तस्वीर को बड़ी सी करके दिखा रहा है कि आपके मेरे दिल में क्या कुछ है। चलिए चंद मुहासबे के पॉइंट नोट कीजिए। इन आयतों में से पॉइंट अखज़ किए गए, क्या मैं धोखेबाज तो नहीं हूँ? क्या मेरा दिल दुनिया की बीमारियों का शिकार तो नहीं हो चुका? क्या मैं फसाद का नाम इस्लाह तो नहीं रखती? कहीं ऐसा तो नहीं कि मेरी कोशिशों से फसाद फैल रहा हो और मैं समझूं कि मैं बड़ी इस्लाहकार हूँ? याद रखिए, बाज़ लोग अल्लाह को नाराज़ करने वाले काम अच्छी नीयत से करने का धोखा देते हैं खुद को। मसलन फंड रेजिंग करेंगे, फलां पॉप ग्रुप को बुलाओ, फलां को बुलाओ और खूब नाच कूद के पैसा जमा करो, फिर वो पैसे जाकर गरीबों में बांट देंगे। अल्लाह इसको फसाद कहता है। कोशिशें फसाद की, तरीका गलत होगा ना तो काम अच्छा नहीं कहलाएगा। और फसाद क्या होता है कि अल्लाह और बंदे का ताल्लुक बिगड़ जाए और इंसानों के ताल्लुक इंसानों से बिगड़ जाए। अगर आप और मैं अपने आप को ऊपर लें, हसद की बात कर रहे हैं, क्या मैं रिश्तों को दूसरों से काटती तो नहीं हूँ? फसादी तो नहीं हूँ? चुगलखोर तो नहीं हूँ? कहीं मैं घरों में लड़ाइयाँ तो नहीं करवाती? क्या मैं बेटे और बहू के बीच में कोई रुकावट तो नहीं बनी हुई कि उनका घर ही ना बसे? कहीं मैं ताने तो नहीं देती? क्या मैं शैतानी प्रोग्रामों को अल्लाह का नाम देकर तो नहीं मनाती? क्या मैं अल्लाह की नेमतों के जश्न अल्लाह को नाराज़ करके तो नहीं मनाती? अल्लाह मुझे आपको तौफीक दे अपना मुहासबा करने की। और इन आयतों में हम देखते हैं कि वो लोग दीनदारों को बेवकूफ़ कहते थे, तो सवाल लिखिए, मैं क्या दीनदारों को बेवकूफ़ तो नहीं समझती? कहीं मैं दो रुखी तो नहीं हूँ? जैसे लोग हों क्या मैं वैसे रूप तो नहीं धार लेती? और क्या मेरी हमदर्दियाँ कुफर के साथ तो नहीं हैं? और क्या मैं अल्लज़ी नश्तरवुद्दलालत बिलहुदा, इस आयत की रोशनी में जो आयत 16 है, हिदायत के बदले गुमराही के सौदे तो नहीं करती? अल्लाह आपको मुझे इसकी तौफीक ना दे। फिर आगे दो मिसालों में दीन के मुश्किल अहकामात को छोड़ना और आसान को लेना, इसकी मिसाल है। तो इस पे सवाल कीजिए खुद से, क्या मैं मुश्किल हालात में दीन छोड़ तो नहीं देती? क्या मैं दीन का साथ उस वक्त छोड़ तो नहीं देती जब मेरे ऊपर ज़ाती ज़िंदगी में कोई मुश्किल आई होती है? क्या मुझे अपनी ज़ात अपने दीन से ज़्यादा प्यारी है? क्या मैं अपने दीन के साथ सौतेले बच्चे वाला मामला तो नहीं करती कि दूसरों के सामने तो इसको खूब प्यार करूं और अकेले में छोड़ दूं? दुआ करते हैं अल्लाह ताला हमारे दिल का खोट दूर कर दे। यहाँ तक हिदायत के अतबार से तीन गिरोह हैं। आगे देखिए आयत 21 से 22 में अल्लाह और बंदे का ताल्लुक है। पहली दफ़ा पुकार है, या अय्युहन्नास उबुदू रब्बकुम, ए बंदो मैं तुम्हारा रब हूँ, मेरी बंदगी कर लो। क्या पता चला कि अल्लाह और बंदे का ताल्लुक इबादत का ताल्लुक है, और इबादत के अंदर बंदगी और आजजी और गुलामी और इताअत तीनों चारों चीज़ें होनी चाहिए। अपनी मर्जी को छोड़कर रब की मर्जी को अपनाना है और इसके रंग में रंग जाना है। अल्लाह ने हमें अपनी इताअत के लिए पैदा किया, इसकी बंदगी के लिए हम दुनिया में भेजे गए। हम अपना जायज़ा लेंगे कि मेरी इबादत का क्या मामला है। क्या मैं सिर्फ नमाज रोज़े तक की इबादत को तो नहीं समझती? क्या मैं खुद को जहन्नुम की आग से बचाने की कोशिश करती हूँ? क्या मैं ज़मीन पर चलते फिरते अल्लाह के ताल्लुक़ को महसूस करती हूँ? और अगर अचानक ये ज़मीन हिलने लगे तो मेरा क्या बनेगा? क्या फलों को खाते हुए मुझे रब याद आता है? क्या इतनी नेमतें पाकर मैं नाशुक्री तो नहीं बन जाती? और आयत 23 में अल्लाह के रसूल की बात है, और आयत 25 में जन्नत की बात है, और आगे जहन्नम की बात है। इतना प्यारा अंदाज़ है इस कुरान का, जैसे माँ अपने बच्चे को रग़बत दिलाती है ना, उठो ये काम करो मैं तुम्हें टॉफ़ी दूंगी, कर लो ना, 4 दिन की बात है, मेहनत कर लो। अल्लाह भी आपको मुझे कहता है, जाना तो है इस दुनिया से। देखिए, सोचिए ज़रा, रिसेंटली कोई आपका प्यारा दुनिया से गया हो, चंद दिन तक तो आपका भी दिल दुनिया से उचाट हो गया था, उसके बाद क्या हुआ? दोबारा उसी दुनिया में खोने लग गए। तो दुआ करते हैं कि अल्लाह हमें इस जन्नत के काबिल बना दे, हमें बंदगी का मज़ा चखा दे। जिसने एक बार रब का बंदा बनना सीख लिया, वो किसी का बंदा नहीं बनेगा, उसका दिल ही नहीं लगेगा। जिसने एक बार अपने रब से मोहब्बत कर ली, कोई झूठी मोहब्बत उसके दिल में जगह नहीं बनाएगी। अल्लाह हमें अपनी मोहब्बत दे दे। फिर आगे देखिए आयत 26 में एक मच्छर का जिक्र है, अदना सी मखलूक। اصل میں فاسقین، چوتھا گروہ، پہلا متقی، دوسرا کافر، تیسرا منافق، چوتھا فاسق۔ فاسق اور منافق کا فرق کیا ہے کہ منافق تو پھر بھی دل میں چھپا رہا ہے نا، فاسق کو تو شرم ہی نہیں آتی، وہ تو سر عام بے حیائی کے کام کر کے بھی کہتا ہے کچھ نہیں ہوتا، یہ میرا لائف سٹائل ہے۔ یہ وہ لوگ ہیں جو کسی بھی سوسائٹی کے مچھر ہوتے ہیں، یہ اس سوسائٹی کا خون نچوڑ لیتے ہیں، حدوں سے گزرنے والے، ٹرانسگریسرز، طغیانی۔ روڈ پہ اگر 60 کی سپیڈ ہے نا تو 70-80 پہ کوئی چلائے گا تو ہو سکتا ہے کوئی کیمرے کی زد میں آ جائے۔ فاسق بھی حدوں میں نہیں رہتا، کھائے گا تو کھاتا ہی جائے گا، سوئے گا تو سویا ہی رہے گا، کوئی خواہش اس کی حد میں رہتی نہیں ہے۔ ہم اپنے اوپر لے سوال کیجئے خود سے، پورا محاسبے کا سفر ہے آپ کا میرا، کیا میں اللہ کے دین کی حدوں میں رہتی ہوں؟ کیا میں رشتے ناتوں کو تو نہیں کاٹتی؟ کیا میں ایک لباس حجاب پہننے اوڑھنے کے معاملے میں حد سے آگے تو نہیں بڑھ جاتی؟ کیا میں اللہ کے ساتھ کیے ہوئے عہد کو توڑتی تو نہیں ہوں؟ پھر آپ دیکھیے آیت 28، جس میں دو زندگیوں اور دو موتوں کا ذکر ہے، کہ تمہاری اصل کیا ہے؟ تم کل کچھ نہیں تھے، آج ہو، کل کچھ نہیں رہو گے، اور آج مرے کل دوسرا دن، گوشہ گمنامی میں چلے جائیں گے۔ اور پھر آئے 29 تک، اگر ہم پورے پارا جو ابھی تک پڑھا ہے اس کا خلاصہ کرے نا، تو لکھیے چند جملے۔ سورت فاتحہ میں ہدایت کی دعا مانگی، اللہ نے جواب میں خدا للمتقین کی آیت کھول دی، سورہ بقرہ کی نمبر 2، کھولتے ہی متقین کی صفات بتا دی کہ اپنے آپ کو بچا لو، تقویٰ لے لو، نہیں کرو گے تو پچھتاؤ گے۔ آیت 6 اور 7 میں برا انجام بتا دیا، جو چاہو گزارو، جیسی چاہے زندگی گزارو، لیکن انجام بڑا بھیانک ہے۔ پھر آیت 8 سے 20 تک منافقین کا تذکرہ، جو دو رخے لوگ ہیں، چلو تم ادھر کو ہوا ہو جدھر کی، جیسا دیس ویسا بھیس۔ پھر آیت 21 سے اللہ نے انسانیت کو پکارا، یا ایھا الناس، پہلی پکار عبادت کی، بندگی کرو۔ اس کے بعد فاسقین کا ذکر ہے، جو حدوں سے گزر جاتے ہیں، یہ کسی بھی معاشرے کا خون پیتے ہیں۔ آج بھی لوگوں کو سچا دین کیوں نہیں اچھا لگتا؟ کیونکہ فاسقوں نے دنیا میں فسق کام کر دیا، اور یہ لوگ ہیں جو ظلم و زیادتی کی آندیاں چلاتے ہیں۔ اب 4 گروہوں کے تذکرے کے بعد آیت نمبر 30، وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً، پہلے انسان کا ذکر ہے۔ ہم سب کو اچھا لگتا اپنا ذکر سننا، یہ سوال ہمیشہ سے رہا کہ انسان کہاں سے آیا، تو آدم کی تخلیق کا ذکر، اور ساتھ ہی ساتھ آیت 34 میں اس بات کا اشارہ کہ فرشتے انسان کے معاون ہیں، انسانیت کی خدمت کرتے ہیں۔ کوئی پہاڑوں کا فرشتہ پہاڑوں کو تھامے ہوئے ہے، تو کوئی بارش کا فرشتہ بارش برسا رہا ہے۔ اللہ نے آدم علیہ السلام کو عزت دی، فرشتوں کو اس کے آگے جھکا دیا، لیکن ایک وہاں اکڑ کر کھڑا ہو گیا، اور وہ ابلیس تھا۔ ابلیس نے کہا میں تو نہیں جھکتا، اور یہاں وہ دو کردار نظر آ گئے، ایک وہ ہے جس سے غلطی ہوئی تو توبہ کرتا ہے، اور ایک وہ جو غلطی کے بعد اور اکڑتا ہے۔ آپ اور میں اپنے دلوں کو چیک کریں، آدمیت ہے یا ابلیسیت ہے اپنے اندر؟ سب سے پہلا گناہ دیکھیے حسد ہے، ابلیس نے آدم سے حسد کیا۔ آپ اور میں چیک کریں، کیا میرا دل دوسروں سے حسد سے خالی ہے؟ میرے دل میں کوئی حسد تو نہیں آتا؟ اور کیا میرے دل میں بڑائی کا احساس تو نہیں کہ میں دوسروں کو چھوٹا سمجھوں؟ پھر آئے 35 میں ایک درخت کا ذکر ہے، جس کو شجر ممنوع کہہ لیجئے۔ ٹیسٹ تھا آدم اور حوا کا، اس کے پاس نہیں جانا۔ اب یہ کون سا تھا، کیا تھا، آپ کو مجھے کیا لگے؟ اب جنت میں نہیں ہوگا، یاد رکھیے، جب آپ اور میں جائیں گے تو انشاءاللہ تعالی۔ پوری جنت حلال تھی، ایک پھل حرام تھا۔ کیوں؟ تاکہ پتہ چلے کہ اس دنیا میں جاؤ گے تو کچھ چیزوں سے رکنا پڑے گا۔ اتنی نعمتوں میں نہ کھاتے تو اچھا تھا، لیکن ابلیس نے خواہش پیدا کر کے اللہ کا حکم بھلا دیا۔ آج بھی اس دنیا میں صرف 4 چیزیں حرام ہیں، ہم پڑھیں گے سورۃ مائدہ اور انعام میں۔ اپنے آپ سے چند سوال مزید کیجئے، کیا میں حرام سے اپنے آپ کو روکنے میں ناکام تو نہیں ہوتی؟ یاد رکھیے گا، جب انسان کی ضرورتیں پوری ہوتی ہیں نا، تو خواہشیں پیدا ہو جاتی ہیں۔ آدم کی خواہش، ساری ضروریات پوری ہو رہی تھی جنت میں، لیکن خواہشوں کے پیچھے پڑ گئے۔ بیوی تھی، کھانے پینے کی چیزیں تھیں، کپڑے تھیں، لیکن خواہش پیدا ہو گئی کہ ذرا چکھوں تو صحیح، یہ پھل ہے کیا؟ آج بھی ابلیس کا یہی واردات کا طریقہ ہے، اللہ مجھے آپ کو خواہشوں سے بچا دے۔ پھر آیت نمبر 37 میں محاسبہ کیا ہے، کہ گناہ کر کے توبہ یا اکڑ۔ अपने आप से पूछिए, जब मुझसे कोई गलती होती है तो उसके बाद मैं अकड़ती हूँ या गुनाह करती हूँ, क्या करती हूँ? क्या मैं ज़रूरत के दर्जे से उठकर ख्वाहिश पे तो नहीं जी रही? क्या मेरी ज़िंदगी सिर्फ खुद को खुश रखने के लिए तो नहीं गुजर रही? क्या मैं शैतान की चकनी चिपड़ी बातों में तो नहीं आ जाती? क्या गुनाह करने के बाद तौबा करने में जल्दी करती हूँ? और उसके बाद फिर आए 38 में गौर तलब बात है, एक नाफरमानी आदम की जन्नत से निकलवा गई आप और मैं सोचे, मेरी आपकी ढेरों नाफरमानियाँ, क्या फिर उसी जन्नत में जाऊंगी? अगला सवाल खुद से लिखिए, इब्लीस ने तो एक सजदे का इनकार किया तो जन्नत से निकाल दिया गया, क्या हम सैकड़ों और हजारों सजदों के इनकार के बावजूद जन्नत में जाने के आरजूमंद हैं? आयत 39 पे आदम और इब्लीस का किस्सा पूरा होता है। पहला इंसान आदम, पहले ही दिन से दुश्मनी का बीज बो दिया गया, वजह तकब्बुर और हसद थी। आज भी दुनिया में ऐसा ही होता है, हर दौर में ये जंग जारी रहेगी। कुछ कामयाब होकर शैतान के चुंगल से बच जाते हैं, कुछ नाकाम होकर उसके जाल में फंसते हैं। चलिए यहाँ तक भी एक और मौजू पूरा हुआ, आगे देखिए आयत नंबर 40 से। 10 मुस्तकिल रुकू बनी इसराइल की हिस्ट्री के वाक़यात। आज के मारूफ 3 मज़ाहब, यहूदियत, नसरानियत और इस्लाम, तो यहूदियत उसमें सबसे पुराना मज़हब है। अल्लाह ने उनकी बातें बताकर यहाँ हमें क्या कहा? पहली बात है कि चूँकि नबी सल्लम अब नए नए मदीना में आए थे तो आपका वास्ता इन लोगों से पढ़ना था, इसलिए आपको पहले से बता दिया कि ये लोग आपके दुश्मन हो जाएंगे, तो आप ज़रा सा इनके साथ मामला सीधा रखिएगा। और दूसरी बात यह है कि हमें कहा गया कि तुम वो ना करना जो वो कर गए। और आप देखिए कि इसमें आयत 44 बड़ी अहम है। यहूद की आदत थी कि जब किसी को इस्लाम की तरफ आता देखते बहुत खुश होते, और ख़ुद कहा जाता आप भी मुसलमान हो जो करिए, बड़ा मुश्किल है। कहता मरूनन्ना सबिल बिर्री वतन सऊना अनफुसकुम। सवाल लिखिए, क्या आज हमारा अपना ये हाल तो नहीं हो गया? दूसरों को नेकी का काम करता देखते हैं, कहते हैं बहुत अच्छा आप काम करते हैं, आपके माँ बाप पे बड़ा रश्क आता है, कितनी खुशकिस्मत है आपके, फलां फलां फलां, तो भी आप क्यों नहीं करते? नहीं भाई, हम तो दुनियादार हैं, हमारे साथ तो मजबूरियाँ बड़ी लगी हुई हैं। अल्लाह हमें अमल की तौफीक दे। फिर आयत 52 में बनी इसराइल के शुक्र का तस्करा। आज आप और मैं भी देखें, अल्लाह ने मुझे आपको क्या नहीं दिया? क्या वाकई हम दीन के लिए यकसू हैं? हज़रत मूसा को 40 रातों के लिए कोहे तूर पे बुलाया गया, क्यों? जैसे आज आपको यहाँ बुलाया। इस वक्त भी अगर सारी फिक्रें छोड़ कर बैठे हैं ना, फिर ही कुछ लेंगे, वरना डिस्ट्रैक्ट होंगे। वजह क्या है कि आप और मैं दुनिया के झमेलों में रहें ना, तो अल्लाह नहीं याद आता, हक के बंदगी उस तरह अदा नहीं होता। आप देखिए, नबी सल्लम को जब नबूवत मिली तो उससे पहले गारे हिरा में चले गए, तन्हाई पसंद हो गए, और जब तक दूसरों से अपने आप को ज़रा सा अलग नहीं करेंगे मज़ा नहीं आएगा। बल्कि मैं कल से ही सोच रही थी कि जितना हम सेल्फ एनालिसिस की कोशिशें कर रहे हैं, एक वक्त आएगा कि हमें अकेले में मज़ा आएगा, क्योंकि अच्छे जो हो जाएंगे। अंदर से ख़राब है ना, इसलिए अकेले में मज़ा नहीं आता, हर वक्त महफिलें और सोशलाइजिंग ढूंढते हैं। तो कुछ वक्त दिन का और ज़िंदगी का कुछ हिस्सा अल्लाह के लिए खालिस हो जाए, जैसे इतिकाफ़ में बैठते हैं रमज़ान में कुछ लोग। आयत 53 में हिदायत किताबों का मकसद है। किताब क्यों आती है उसका मकसद बता दिया गया, ताकि लोग इसे हिदायत लें। कितने लोग हैं आज जो इस कुरान को हिदायत के लिए पढ़ते हैं, सच बताइए? इसाले सवाब, हसूले सवाब, मुर्दों की बख्शिश का ज़रिया, जिन भूत भगा दो, बेटियों के सर से गुजार दो, शादी ब्याह करा दो, ये सब हो जाएगा, शर्त यह के साथ हिदायत भी लेंगे। तो सवाल लिखिए, क्या कुरान को मैंने हिदायत की किताब बनाया? ये इस वक्त हिदायत के लिए पढ़ रहे हैं, जो पता नहीं आपको कितना मुश्किल लग रहा होगा फोकस होना, और बुक नहीं है पास तो बिल्कुल ही लॉस्ट होंगे। वजह क्या है? इसलिए कि हमने हिदायत लेने के लिए कुरान कम ही चखा, एक दो दिन में मिजाज बन जाएगा इंशाल्लाह ताला। आयत 66 से अगली चंद आयतों में वो वाक़ जिसकी वजह से सूरत अल बकरा कहलाई। बड़ा प्यारा अंदाज़ है, किसी चीज़ से जब नसीहत लेनी होती है ना, तो अल्लाह उसको बुनियादी मज़मून बना देते हैं। असल में बनी इसराइल के दिल में गाय की मोहब्बत भी थी, उसको गौ माता कहते थे मिस्रियों में रहने की वजह से। इसी तरह एक कत्ल भी हो गया और उस कातिल का पता भी लगाना था। तीसरी बात ये थी कि उनके अंदर वक्त के साथ ये एहसास हो गया था कि मुर्दे ज़िंदा नहीं होंगे, अल्लाह ने ये तीनों वजूहात एक वाक्य से पूरी करा के कातिल को पता भी करवा दिया और अपने हाथों से जब गर्दन पे छुरी चलाई गाय की तो उसकी बड़ाई भी ख़त्म हो गई। आज हमारे साथ भी ऐसा ही होता है, कुछ चीज़ों को हम बड़ा अहम समझ लेते हैं, हाय इसके बगैर तो घर नहीं है, इसके बगैर तो जीना नहीं मुमकिन नहीं, तो अल्लाह ताला ने यहाँ आपको मुझे रोक लिया। पूरा वाक्य जो गायक है ना उसमें चंद नुक्ते हैं इख्तसाब के, नोट कीजिएगा। क्या मैं अल्लाह का हुक्म सुनकर फौरन मान जाती हूँ या तावीलात करने लगती हूँ? सवाल कीजिए, आपका जवाब आपसे ज़्यादा खुद कोई नहीं चेक कर सकता, ये आपने खुद से देखना इंशाअल्लाह ताला। क्या मैं हंसी मजाक के नाम पर झूठ बोलने को पसंद करती हूँ? क्या मजाक के नाम पर जहालत की बातें तो नहीं करती? क्या कोई काम करने से पहले इंशाअल्लाह कहती हूँ? क्या मैं दीनी अहकामात में मीन मेख तो नहीं निकालती? तो याद रखिए, कैसे रवैये कि अल्लाह का हुक्म सुनकर तावीलात करना, क्यों, कैसे, कब, इसका नतीजा एक ही है और वो अल्लाह का इंतकाम है, जो आगे आयत 74 से शुरू होता है। और वो क्या है? सुम कसत कुलूबुकुम मिन बादी ज़ालिका, फिर अल्लाह दिलों को सख्त कर देता है। सवाल कीजिए खुद से, मेरा दिल पत्थर तो नहीं हो चुका? अल्लाह के हुक्मों को सुनकर मेरा दिल क्यों नहीं टूटता? क़ुरान को सुनकर दिल नरम ना हो तो और कब होगा? फिल्मी गाने सुनकर, सैड सॉन्ग से, लोगों के दुख सुनकर? नहीं, कुरान की महफिल में दिल टूट जाना चाहिए, ऐसे जैसे अंदर से पानी निकलता है, हमारी आंखों से आंसू निकले। आज जहन्नुम की बातें होती हैं, लोग मजाक कर रहे होते हैं, खेल कूद रहे होते हैं, तो पूछिए कि मेरा दिल नरम है? एक जुमला नोट कर लें, अल्लाह कभी सख्त दिलों को इतनी नरम और इतनी प्यारी किताब नहीं देता। दुआ कर लीजिए अल्लाह हमारे दिलों को नरम कर दे। फिर आयत 78 में अमानिश, झूठी आरज़ुएं। इब्ने अब्बास से पूछा गया कि ये आरज़ुएं क्या होती हैं? कहा, बनी इसराइल के उलमा ने ख़ुद से कुछ कहानियाँ घड़ ली और फिर लोगों को उसकी खुशफहमियों में डाल दिया। आज हमारे मुल्क में भी हैं, फलां दरवाज़े से गुज़र जाओ तो बहिश्ती, जी हम आग में नहीं जाएंगे। खुशफहमियों की लंबी लिस्ट है, किताब खोलते नहीं, किताब ख़रीदते नहीं, किताब पढ़ते नहीं, ना समझने का शौक़, ना उसके लिए कुर्बानी देने का शौक़, ना उसका ज़ौक। और हाल यह है कि कोई मर गया तो उसकी कब्र में अहदनामा रख दो, बहिश्ती बन जाओगे, दरवाजे से गुजर जाओ। ये अमानी आज मेरी आपके माशरे की हैं। क्या अबू बकर को नहीं पता थी ये बातें? क्यों इतनी कुर्बानियाँ दी नबी के साथ? कैसे गारे सौर में 3 रातें गुजार दी? याद रखिए, अल्लाह का दीन कुर्बानी की सतह पर नहीं लेंगे तो कुछ नहीं मिलेगा, सिर्फ बातें हैं। कोई निचला दर्जा जन्नत का मिल गया तो मिल गया, अगर साहबे को नर बलून बनना है तो अल्लाह के दीन को लेना पड़ेगा। अल्लाह के नबी ने अपने पाँव क्यों ज़ख्मी करवाए अगर दीन इतना आसान होता? असल बात यह है कि जब ज़िंदगी में किताब नहीं रहती ना तो खुशफहमियाँ शुरू हो जाती हैं। जब किताब से लोग दूर होते हैं तो उसकी जगह ख्वाहिशात आती हैं और नतीजा ये निकलता है कि खुद साख्ता बातों को अल्लाह की बातें कहने लगते हैं। आ जाइए, लोगों ने कहा, पीर साहब ने कहा, मौलवी साहब ने कहा। एक बेचारी सीधी सी देहाती औरत है, तो मैंने देखा तो अपने बेटे के कान में कुछ सुना रही थी, तो मैं खुश हो गई कि चलो इसको कोई अल्लाह रसूल की बात सुना रही है। तो पास गई तो कहती, इसको मैं अजान सुना रही हूँ, पता नहीं कितनी दफ़ा सुनानी है। क्यों? कहती, पीर को लेके गई सी, उन्हें कह दे कान से जाके अजाना दो। तो ये जो बाहर इतनी अजानें होती हैं, इसका जवाब क्यों नहीं देते? आज हमें क्या हो गया? सच बताएं कि अपने आप को पहचानते हैं हम शीशे में? अबू बकर, उमर, उस्मान आ जाए, हमें नहीं पहचानेंगे, क्योंकि गैब नहीं पता उनको कि ये मेरे नबी की उम्मत, ये मेरे भाई बहन हैं, खुशफहमियों की जन्नत में रहने वाले। और आप देखिए कि दीन के नाम पे जो मारूफ किताबें वो सड़कों के किनारे पड़ी होती हैं, वज़ाइफ, दुआओं की किताब। एक किसी ने पिक्चर शेयर की, मेरा दिल हिल गया, वो होगा मॉल कोई, तो जूते भी बिकते हैं, तो आपने देखा बड़े खूबसूरत से केस होते हैं, उस पर एक जूते का पाँव, दूसरी जगह पूरी दुकान में 8-10 जूते ही पड़े होते हैं, क्योंकि एक भी बिक गया तो दिहाड़ी बन गई। और साथ ही दूसरी तस्वीर है, सड़क के किनारे मजहबी किताबें पड़ी, उन्होंने कहा जिस उम्मत में जूते स्टैंड्स पर रख कर बेचे जाएँ, किताबें ज़मीन पर रख कर बेचे जाएँ, उससे बड़ी कोई महरूम उम्मत होगी? आज हम बन चुके हैं ये, दीन तो हमारी जूती की नोक में, अल्लाह माफ़ कर दे। ये तो बस एक इज्जत, रिस्पेक्ट, प्यार, मोहब्बत है जो हम कुर्बानियाँ करते हैं, वरना दीन कौन लेता? छोड़ो, बेकार लोग है, फालतू, नबीना बच्चा जाओ हाफिज़ बना दो, ये लंगड़ा जाकर इसको किसी मदरसे वालों को दो, ये स्कूल में 4 दफ़ा फेल हो गया जाके मौलवी साहब को दे आओ, ये समझा दीन को आपने? उतरे हुए कपड़े, बचा खुचा मेरा आपका। तो याद रखिए, अल्लाह ऐसी उम्मत का साथ नहीं देता। और जब किताब निकलती है तो अल्लाह की मर्ज़ी नहीं होती तो ख्वाहिशों का ग़ुलाम बनता है बंदा। इसलिए आज अपने लिए नियत कीजिए इस किताब को पढ़ना है। फिर आप देखिए आयत 81 में आया कि कैसे इंसान की ख़ताएं उसको घेरती हैं। बंदा जब एक गुनाह करता है ना, बड़ा मुश्किल लगता है, फिर अगला आसान हो जाता है। आयत 83 से वो आखिरी रुकू शुरू होता है जिसमें बनी इसराइल के वाक़यात पूरे होते हैं। 10 अहकाम है जिसको अहकाम अशरा कहते हैं, 10 कमांडमेंट्स, कल भी थे आज भी है, बेसिक्स ऑफ शरिया, उम्महातुश शरिया कहते हैं इसको। आज हम मुसलमानों को आईना दिखाना जा रहा है कि तुम तन आसान हो गए हो, जो नेकियां आसान लगती हैं वो कर लेते हो, जो मुश्किल लगती है उसको छोड़ देते हो। आज भी देख लीजिए, मर्जी की नेकियां करते हैं आप। देखिए आज आप शुरू तो कीजिए, एक नेकी कीजिए, कल दूसरी आसान होगी, कल चौथी आसान होगी। बच्चा एकदम नहीं भागता, पहले खड़ा होता है, गिरता पड़ता, फिर एक दिन चलने लगता है। बुराइयाँ छोड़नी है, नेकियाँ बाद में पकड़ लेंगे। सबसे अहम है अपनी बुराइयाँ छोड़े, नेकियाँ भी अल्लाह देगा। हमारा हाल है कि नेकियाँ भी पकड़ना शुरू करते हैं, बुराइयाँ नहीं छोड़ते। नतीजा क्या निकलता है वो हम सब देख रहे हैं। और अल्लाह ने आयत 85 में उम्मत की रसवाई की वजह बता दी, क्या फतू में नो नबी बात दिल किताबी बतक फुरू नबी बात। आज पूरे ग्लोब पर यह बात लिखी हुई है कि मुसलमान पिक एंड चूज का शिकार हो गए। आधा दीन लेंगे तो यही होगा, आप खाने में आधे मसाले डालें आधे ना डालें तो खाना भी ऐसे बेकार पकेगा। मर्जी की बातें, मर्जी का दीन, मर्जी की बातें। आज हमारा भी मसला है, गुनाह को गुनाह नहीं समझते। कोई शराब पीता है तो कहता है हराम थोड़ी है, कल कोई हराम समझ के पीता था, आज का मुसलमान कहता है हलाल समझ के पियो। नाफरमानी करके मुजरिम ना समझें तो तौबा कहाँ से करेंगे। तो दुआ कीजिए इस किताब को पूरे का पूरा हम समझ जाएँ। अरबों की भी यही हालत थी, क्या थे शेफर्ड गंवार, अल्लाह के नबी आए, इस किताब जो आज मेरे आपके हाथ में, इस किताब ने उनको बदला था। आपका मेरा काम यह है, घर घर इस किताब का पैगाम डालें, अपना हिस्सा डालें, अल्लाह की रहमत से इज्जत भी मिलेगी, रुसवाइयाँ भी ख़त्म होंगी। और आयत 93 के तनाजुर में देख लीजिए, जब तौरात नाजिल हुई तो यहूद पहले तो मान ही नहीं रहे थे, जब ज़बरदस्ती मनवाया गया तो कहेंगे हाय ये तो इतनी मुश्किल किताब है। अल्लाह ने उठा कर कोहे तूर को उनके सर पे मुअल्लक कर दिया, मानो खुजू मात इनाकुम बिकुवा। और फिर उन्होंने कहा अच्छा हाँ सुनेंगे तो सही पर ईमान तो नहीं लाएंगे। आज मैं और आप अपना जायज़ा लें कि हम अल्लाह का कोई हुक्म सुनते हैं तो क्या होता है। फिर इसमें आप देखिए बछड़े की बातें हो रही हैं, आज हमारे भी बछड़े हैं। उनका तो सोने चांदी का बछड़ा था ना, एक फ़र्ज़ी खुदा। लिखिए एक सवाल, मेरा कौन सा बछड़ा है जो मुझे अल्लाह का हुक्म नहीं मानने देता। कुछ के बछड़े कान हैं, कुछ के हाथों में हैं, कुछ की मोहब्बत दिलों में है। अल्लाह ने ये सब करके आयत 98 में इंसानों की कमज़ोरी बताई कि लंबी उम्र की ख्वाहिश। रसूल ने फरमाया ये दुनिया मोमिन के लिए कैद खाना है, यहाँ से जल्दी से गुजर जाओ, और काफिर का दिल इस दुनिया में लगता है। क्या पता चला कि हमें अपना जिस्मानी और कल्बी रूहानी तज़किया करना है, अंदर से भी ख़ुद को साफ़ करना है, बाहर से भी करना है। ज़्यादा मादा परस्ती में रहेंगे ना तो आप मादियत परस्त हो जाएंगे, और अगर आप इस किताब से कुरान से अपना ताल्लुक़ जोड़ेंगे इंशाल्लाह उसमें खैर होगी। लंबी उम्र की हिरस आखरत से गाफिल तो नहीं कर रही, ख़ुद से सवाल कीजिए। फिर आगे देखिए जादू का टॉपिक है। कुछ लोग जब कोई किताब छोड़ देते हैं ना तो जादू टूने पर पड़ जाते हैं। किताब पढ़ते भी हैं तो सिर्फ किसी वजीफ़े के तौर पे, ताकि किसी के ऊपर जादू कर करा सके। तो याद रखिए कि सुलेमान अलैहिस्सलाम पर एक इल्ज़ाम लगा हुआ था यहूदियत में कि वो नबी नहीं बल्कि जादूगर थे। अल्लाह ताला ने आयत 102 और उससे आगे में जादू की असल खोल दी। आपका मेरा काम क्या है, मुहासबा कीजिए, क्या मैं किसी किस्म के जादू टूने का शिकार तो नहीं हूँ, क्या मैं दूसरों के ऊपर शक तो नहीं करती किसी ने मुझ पर जादू किया हुआ, और क्या मैं शैतानी चीज़ों पे तो नहीं लगी हुई। हर किस्म के शैतानी अमल को देख लीजिए, शराब से लेके गाने बजाने से लेके हर वो काम जिसमें नाफरमानी हो, ये अल्लाह की मर्ज़ी से दूर करने वाली चीज़ें हैं। इन आयतों की तफसीर सुन लीजिए, जादू का मौजू खुल के सामने आएगा। किताब भी है जादू और नज़र बद का इलाज, आप उससे भी फ़ायदा उठा सकते हैं। लेकिन बहरहाल जादू हकीकत है, लेकिन आपने मैंने उसके इलाज में सिर्फ वही काम करना है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने किए थे, और वो क्या है कि हर मुमकिन तरीके से अपने आप को पाक साफ रखना है। उस पर आती है आयत नंबर 104 जिसमें एक खूबसूरत अदब है, और यहाँ से वो टॉपिक शुरू हो रहा है जो इस पारे की बुनियाद है। आयत नंबर 109 हसद, यहूद ने हसद किया, जिस पे हम सारी बात कर गए, अब उसको ज़्यादा नहीं करते, लेकिन मैं पारे के एंड तक पहुंचा के आपको फिर हसद पे इकट्ठी बात करती हूँ कि हसद की डिटेल्स हम इस आयत पे लेंगे। समझ लीजिएगा इस चीज़ को कि यहूद ने इस्लाम नहीं कबूल किया, हसद था। पर एक एंड तक हज़रत इब्राहीम अलैहिस्सलाम को एक रोल मॉडल बनाकर पेश किया जाएगा कि जिनसे तुम ताल्लुक़ जोड़ते हो वो तो अल्लाह के नबी को मानते हैं और अल्लाह के नबी का दीन वही दीन है। और पर एक एंड पे पहुँच कर बैतुल्ला की तामीर और खाना काबा का बनाया जाना, ये क्या बताता है कि कोई साथ दे ना दे तुम खड़े रहो इब्राहीम की तरह और इस्माइल की तरह। दिल में सच्चा प्यार जब अल्लाह के लिए आएगा ना, नबियों के काफ़िले में आप जब जमा हो जाएंगे ना, अपने आप को खड़ा करेंगे और अपनी औलादों को उसमें शामिल करेंगे, तो एक वक्त आएगा कि अल्लाह ताला आपसे वो काम लेगा। और एक वक्त ऐसा आएगा कि फिर जिसके बाद आप हकीकत में अपने आप को अल्लाह की नज़रों से देखने लगेंगे।